नमस्कार। अन्तर्राष्ट्रिय मातृभाषा दिवस विशेष कार्यक्रममा तपाईँलाई हार्दिक स्वागत गर्दछौं। प्राविधिक सहकर्मी मोहन रायमाझी अनि म गणेश थापा। यो कार्यक्रमलाई तपाईँले बुधबार बिहान 7:25 बजे रेडियो नेपालको केन्द्रीय प्रसारणबाट सुन्न सक्नुहुनेछ। आज फेब्रुअरी 21 बुधबार अन्तर्राष्ट्रिय मातृभाषा दिवस। संयुक्त राष्ट्रसंघको महासभाले सन् 1999 घोषणा गरी सन् 2000 फेब्रुअरी 21 तारीक अर्थात आजैका दिनदेखि अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाउन शुरू गरेको हो। नेपालमा भने विक्रम सम्वत 2066 विशेष रूपमा अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाउन थालिएको हो। मानव सभ्यता अनि अभिव्यक्तिका लागि भाषा एउटा महत्वपूर्ण आधार हो। भाषाका माध्यमबाट हामीले हाम्रा धेरै सांस्कृतिक तथा धार्मिक सम्पत्तिहरूको संरक्षण र सम्वर्धन गर्दै आएका छौं। नेपालको वर्तमान संविधानको प्रस्तावनामा नै नेपाललाई बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक मुलुकको रूपमा स्वीकार गरिएको छ। कुनै पनि भाषाको आधारमा विभेद गर्न नपाइने भन्दै समानताको हकलाई सुनिश्चित गरेको छ। त्यसै गरी संविधानले मातृभाषामा शिक्षा लिन पाउने हकलाई समेत सुनिश्चित गरेको छ। राष्ट्रिय जनगणना 2078 तथ्याङ्क अनुसार नेपालमा बोलिने मातृभाषाको संख्या 124 रहेको छ। केही मातृभाषाहरू लोपोन्मुख अवस्थामा रहेका तथ्यहरू पनि देखिएका छन्। यसै सन्दर्भमा नेपालमा बोलिने मातृभाषाको महत्व, अन्तर्राष्ट्रिय मातृभाषा दिवसको सान्दर्भिकता, नेपालमा अन्तर्राष्ट्रिय मातृभाषा दिवस कसरी मनाइन्छ, लोपोन्मुख अवस्थामा रहेका मातृभाषाको संरक्षणका लागि गर्नुपर्ने प्रयास अनि नेपालमा बोलिने मातृभाषाको पछिल्लो अवस्था लगायतका विषयमा केन्द्रित रहेर हामी कुराकानी गर्दैछौ त्रिभुवन विश्वविद्यालय भाषा विज्ञान विभागका प्राध्यापक तथा भाषा वैज्ञानिक माधव प्रसाद पोखरेलसँग। पोखरेल सर, रेडियो नेपालको यो विशेष कार्यक्रममा यहाँलाई हार्दिक स्वागत छ। पोखरेल सर, खासमा नेपालमा अन्तर्राष्ट्रिय मातृभाषा दिवस कहिलेदेखि मनाउन थालियो?
हामीले मनाएको निकै वर्ष भयो, फलानै दिन वर्षदेखि भन्न चाहिँ म सक्दिन, मैले बिर्से।
यो 2066 सालदेखि मनाउन थालियो भन्ने यता कता तथ्यहरू देखिएका पनि छन्। नेपालमा यो दिवसको सान्दर्भिकता खासमा के छ?
सान्दर्भिकता के छ भने मातृभाषा त संसारभरका भाषाहरू प्रथमतः मातृभाषा हुन्छन्, त्यसैले गर्दाखेरि मातृभाषा दिवस मनाउनु एउटा सान्दर्भिक केले पनि भयो भने नेपालमा झन्डै 100 मातृभाषाहरू बोलिन्छन् र मातृभाषा दिवस आधारभूत रूपमा बङ्गलादेशमा अर्थात् त्यति बेलाको पूर्वी पाकिस्तानमा उर्दू भाषा अनिवार्य रूपमा लाद्यो। त्यहाँ चाहिँ के भने बङ्गालीहरू भएको हुनाले उनीहरूको मातृभाषा त बङ्गला थियो, त्यसैले बङ्गला भाषामा लेख पढ गर्न सबै सरकारी कामकाज गर्नुपर्ने ठाउँमा उनीहरूमाथि उर्दू भाषा लादिएको हुनाले पूर्वी बङ्गालका या पूर्वी पाकिस्तानका ती मानिसहरूले विरोध गरे र त्यो विरोध एउटा आन्दोलनको रूपमा सर्क्यो, अन्त्यमा बङ्गलादेश पनि बन्यो र खास गरेर त्यसै त्यो आन्दोलनको जुन सफलताको दिवस त्यसलाई नै अन्तर्राष्ट्रिय मातृभाषा दिवस र त्यो मातृभाषाको विजय भयो। अन्त्यमा बङ्गला भाषामाथि उर्दू लाद्ने जुन परिस्थिति हो त्यसको अन्त्य भयो र बङ्गाली मातृभाषीहरूले जिते। यो चाहिँ मातृभाषाको विजयको दिवस भएको हुनाले मातृभाषीहरूले आफ्नो मातृभाषा प्रयोग गर्न, त्यसलाई विस्तार गर्न र मातृभाषाको पठन पाठन र त्यसको उन्नयन गर्न मातृभाषीहरू जागृत हुनुपर्छ र त्यो जागरणमा उनीहरूले कदम चलाए भने उनीहरू सफल हुन्छन् र उनीहरू आफू सफल हुन अगाडि बढ्नुपर्छ भन्ने सन्देश चाहिँ यो मातृभाषा दिवसले दिएको हुनाले नेपालमा पनि थुप्रै मातृभाषा छन् तर ती मातृभाषाहरूमा पठन पाठन त भएको छैन। धेरै जसो मातृभाषाहरू त घरमा पनि बोलिन छोड्यो। हाम्रो संविधानमा नेपालका सम्पूर्ण सरकारी कामकाजको भाषा चाहिँ देवनागरी लिपिमा भएको नेपालीलाई भनिया छ।
प्रोफेसर, यो संविधानले मातृभाषामा शिक्षा लिन पाउने हकको व्यवस्था गरेको छ, यो व्यवस्था खासमा यहाँ कतिको कार्यान्वयन भएको देख्नुहुन्छ?
कार्यान्वयन त भएको छैन नि त। त्यो कार्यान्वयन किन भएको छैन भने मातृभाषीहरूलाई आफ्नो भाषामा शिक्षा दिन पाउने अधिकार मात्रैले त पुरा हुँदैन, तिनीहरू त सबल हुँदैनन्। बेग्ला बेग्लै कोटिका मातृभाषी जस्तो कुसुन्डा भाषा बोल्ने मान्छे एकजना छिन् कमला खत्री, कुसुन्डा भाषामा त त्यो मातृभाषामा चाहिँ शिक्षा दिन पाउने अधिकार भएर के गर्नु, सिक्ने मान्छे अरू कुसुन्डाहरूले सिक्न चाहे भने एउटा मावरी भाषालाई नमुना बनाएर कमलालाई गुरु बनाएर थुप्रै त्यो विद्यार्थीहरूलाई सिक्न चाहने कुसुन्डा वा गैर कुसुन्डाहरूले मातृभाषा सिक्न चाहे भने त्यो चाहिँ सफल हुन्छ। त्यो मातृभाषालाई पुरै जाना कमला खत्रीको भाषालाई धेरै भाषा मान्छेको भाषा बनाउन सकिन्छ, सिक्न सकिन्छ। त्यो अहिले भोजराज गौतमलाई ज्ञानीमया सेनसँग सिकेको हुनाले अहिले कमलासँग बोल्न सक्ने भोजराज गौतम मात्रै छन्। र यसरी चाहिँ के भने मातृभाषालाई जगाउन चाह्यो भने त हुन्छ, तर कमला खत्रीले त विद्यालय खोल्न पनि सक्दैनन्। कारणले गर्दाखेरि अधिकार मात्रै दिएर पनि हुँदो रहेनछ भन्ने देखिन्छ, केही थुप्रै काम गर्नुपर्ने आवश्यकता छ।
पोखरेल संविधानमा व्यवस्था गरिएको मातृभाषामा शिक्षा लिन पाउने यो व्यवस्था कार्यान्वयनमा अलिक कमजोर भएको कुरा गर्नुभयो यहाँले, यो कार्यान्वयनका लागि खासमा के गर्नु पर्ला?
सबैभन्दा चाहिँ कस्तो भने अहिलेसम्म चाहिँ धेरै जसो योजना चाहिँ केन्द्रबाट बनाउने जुन योजना छ यो योजना सफल हुँदो रहेनछ। गर्नु चाहिँ के पर्ने भने अब चाहिँ पालिका पालिकामा भएका जुन वडा वडामा चाहिँ यो मातृभाषामा विद्यालय कुन कुन मातृभाषामा खोल्न सकिन्छ भनेर वडाध्यक्षलाई नै त्यो आफ्नो पालिकाले नै वा वडाले नै जनगणना गरेर यस यो जो परिवारमा जम्मा यो यो भाषामा चाहिँ सिक्न आउने यति छन्, यो मातृभाषामा चाहिँ यतिवटा विद्यालय यो ठाउँमा खोल्न सकिन्छ भन्ने खालको लगत चाहिँ त्यो वडा अध्यक्षहरूले सिफारिस गरेर पालिकाले सिफारिस गरेर ल्यायो भने चाहिँ त्यसलाई कार्यान्वयन गर्न सकिन्छ। सोभियत रुसमा लेनिनले सोभियत रुसमा भएका सबै भाषाहरूलाई मातृभाषामा शिक्षा दिन सुरु गरे, तर त्यो सरकारले सुरु गरेका हुनाले कति सफल पनि भइएन, कुनै कति मातृभाषीहरूले रुचि देखाएनन्। त्यसैले रुचि देखाउने मातृभाषीहरूलाई चाहिँ तिनीहरूलाई कसरी सबल बनाउनु पर्ने भन्ने एउटा आवश्यकता छ भने एउटा काम तिनीहरूलाई सबल बनाउनलाई त्यहाँ अब जस्तो विद्यालयको पाठ्यक्रम बनाउनलाई पाठ्यक्रम विशेषज्ञ चाहियो, भाषाको विश्लेषण गर्नलाई भाषा वैज्ञानिक चाहियो, अनि त्यो विद्यालय सञ्चालक समितिहरू चाहियो, आर्थिक भर चाहियो, ती सबै खालका कुराहरू चाहिँ सञ्चालनका कुराहरू चाहिँ त्यो स्थानीय तहबाट र सबभन्दा पहिले जुन मातृभाषीहरूको आफ्नै उत्साह र उनीहरूको माग अनुसार गर्यो भने त्यो सफल हुँदो रहेछ भन्ने सोभियत सङ्घमा चाहिँ लेनिनले सबै मातृभाषालाई सबै सोभियत सङ्घमा भएका भाषाहरूमा मातृभाषामा शिक्षा दिने भनेर सुरु गरेको त्यो योजना त्यति सफल भएन, किनभने कति मातृभाषीले रुचि नै देखाएनन् भने अर्कोतिर पपुवा न्यू गिनीमा झन्डै 1000 मातृभाषा भएको ठाउँमा मातृभाषा थुप्रैलाई मातृभाषामा शिक्षा दिन त्यहाँ सुरु भयो, तर त्यो पनि के भने मातृभाषीहरूको मागको आधारमा जुन मातृभाषीले मागै राखेनन् रुचि नै राखेनन् त्यहाँ चाहिँ के भने शिक्षालय खोलिदियो भने मातृभाषामा शिक्षा खोलिदियो भने पनि सफल हुँदैन। त्यसैले मातृभाषीलाई अधिकार मात्रै दिएर मातृभाषामा सफल हुन्छ। अहिले त कस्तो स्थिति छ भने मातृभाषामा शिक्षा भन्ने एउटा कार्यक्रम चाहिँ आयो, अधिकार त संविधानमा छ, तर विद्यालय हामी गाउँको हेऱ्यौँ भने सबै विद्यालयमा अब नेपाली पढ्नै परो, अङ्ग्रेजी पढ्नै परो, अनि अहिले त्यो प्ले ग्रुप भन्छ, एलकेजी भन्छन्, के अरे युकेजी भन्छन्, ती सबै उसमा चाहिँ के भने अङ्ग्रेजी भाषा चाहिँ त्यो साल नाल भर्खर काट्या केटाकेटीलाई अङ्ग्रेजी भाषा सिकाउने भन्ने खोइ कहीँ राष्ट्रिय नीति चाहिँ छैन, काम त त्यही भइरहेको छ देशभरिमा। त यसैले गर्दाखेरि संविधानमा लेख्या एक थोक छ, लेखेर मात्रै पनि मातृभाषीले यसको शिक्षा हुँदो रहेनछ।
पोखरेल नेपालमा बोलिने मातृभाषाको पछिल्लो अवस्था यहाँ कस्तो देख्नुहुन्छ?
नेपालीमा भएका मातृभाषाहरू विभिन्न किसिमका छन्, एक खालका कति भने 8-10 किराँती भाषा लोप नै भइसके, अरू 8-10 लोप हुन लागेका छन्। एउटा दुरा भाषा यस्तो छ जसलाई चाहिँ कुनै दुरालाई बोल्न आउँदैन, तर त्यो दुरा भाषा चाहिँ मुक्तिनाथ घिमिरेलाई अलिअलि आउँछ, पुरै त मातृभाषी होइनन्, उनले दोस्रो भाषाको रूपमा यसो आफ्नो रहरले सिक्या मात्रै हो, मुक्तिनाथलाई आउँछ, बाँकी दुराहरूलाई चाहिँ आउँदैन। जनगणनामा चाहिँ दुरा भाषा मातृभाषीहरू भनेर 4,000-5,000 कति आइराखेको छ, यस्ता खालका असङ्गति एकातिर देखिन्छ भने अर्कातिर कुसुन्डा भाषाको नमुना कमला खत्रीको अघि मैले भने, अनि तेस्रो चाहिँ के भने तिलुङ राई बोल्ने अहिले 3-5 छन् लगेर उसमा चाहिँ के भने लुङखिम भाषा इलाममा बोलिन्छ, 90 एकजना बुढा थिए बिते, त त्यसैले गर्दा अब तिनका छोराछोरीहरू 3-4 बोल्न सक्नेछन्। यस्ता कति भाषा छन् भने एकदम हल्का चाहिँ थोरै सङ्ख्याले बोल्ने छन् भने कति चाहिँ मातृभाषीहरूको संख्या एकदम कम छ, सरकारले त्यही मातृभाषाको उत्थान कसरी गर्ने, संरक्षण कसरी गर्ने, तिनीहरूको जगेर्ना कसरी गर्ने, र सम्भव छ भने त्यो जसरी त्यो के भने हिब्रू भाषालाई चाहिँ किताबमा मात्रै भएको हिब्रू भाषालाई फेरि हिब्रू इजरायलीहरूको मातृभाषाको रूपमा जसरी बनाउन सफल भयो त्यसै गरी बनाउन सकिन्छ, कसरी भाषालाई फेरि पुनर्जीवन दिन सक्ने भन्ने खालका पनि कार्यक्रम छन्, त्यस्ता हुन्छन्। तर मातृभाषा लोप भइसकेपछि त्यसलाई फर्काउनु धेरै गाह्रो हुन्छ, मातृभाषाको धुकधुकी बाँकी रहन्जेलसम्म गर्न सक्ने त्यस्ता कुराहरू हुन्छन् भने अब अहिले कस्तो भने सबैभन्दा धेरै नेपालीहरूले बोल्ने भाषा भने नेपाली हो, तर नेपाली पनि जुन नेपालीलाई हामी सबल भनिराखेका छौँ त्यो नेपालीमा पनि क्रमशः परिवर्तन भइरहेको छ। त्यो मातृभाषीहरूलाई उनीहरूको मातृभाषामा शिक्षा पहिले दिएपछि मात्रै अनि नेपालीलाई उनीहरू 9 वर्षको उमेरका त 3 क्लासमा हुन्छन् होला, त्यसपछि नेपाली सिकायो हुन्छ नि 3 कक्षा अनि मातृ अनि त्यस पछाडि लगेर विदेशी भाषा अङ्ग्रेजी त 5 कक्षादेखि सिकाए पनि हुँदो, यस प्रकारको परिपाटी भाषा वैज्ञानिक कोषमा देखिए पनि नेपालमा चाहिँ एक प्रकारको रूढी भइरहेको छ। र आमा बाबुहरूलाई पनि आफ्नो मेरा छोराछोरीलाई त आउँदैन आफ्नोमा नेपाली बोल्नलाई, तर अङ्ग्रेजी चाहिँ एकदम राम्रो बोल्न सक्दछ भन्दाखेरि उनीहरूलाई पनि आनन्द आउँछ, घमण्ड गर्न सजिलो। अनि थुप्रै ठुला मान्छे प्रोफेसरैहरू पनि मलाई त यो नेपालीको चाहिँ स्पेलिङ मलाई त्यति आउँदैन, अङ्ग्रेजीको चाहिँ मेरो गल्ती हुँदैन, यो नेपाली त म जान्दिनँ भन्दाखेरि उनीहरूलाई आफ्नो गौरवको अनुभव हुन्छ। यस प्रकारको नाक काटेको र सिँगान पसेको थाहा नपाउने स्थिति नेपालमा छ, त्यसैले यो तपाईँले भन्नुभएको जुन अहिलेको नेपालका मातृभाषाहरूको के स्थिति छ भन्ने कुराको सार यति हो।
यहाँले आफै पनि पछिल्लो समय नेपालमा केही मातृभाषाहरू लोप भइसकेको र लोप उन्मुख अवस्थामा पनि रहेको कुरा भन्नुभयो, यसको संरक्षणका लागि अब के गर्नु पर्ला?
संरक्षणका लागि गर्नुपर्ने जस्तो के भने अघि मैले भने अब कमला खत्री फरर आफ्नो मातृभाषा बोल्न सक्छन् कुसुन्डा, कमलालाई जति कमलालाई बोल्न आउँछ अस्ट्रेलियाको त्यो मावरी भाषाको भएभरको त्यो मावरीको एउटा बोल्न सक्ने बुढीबाट सबै मावरी भाषा त्यसलाई फर्काएर त्यसलाई डकुमेन्टेसन गरेर र त्यसको त्यो अभिलेखीकरण गरेर वेबसाइटमा राखेर अनि अरू मान्छेलाई सिकाएर अरू त्यो कुसुन्डाहरू र गैर कुसुन्डा पनि कुसुन्डा भाषा सिक्न चाहनेहरूले सिके हुन्छ नि, जसरी भोजराज गौतमले सिके, भोजराज गौतम त आउनुहुन् कुसुन्डाहरू त होइनन्, र पनि अरूले पनि त सिक्दा हुँदो रहेछ कुसुन्डा भाषामा त थुप्रै नौला व्यवहारहरू रहेछन्, कुसुन्डाहरू वनमा बस्छन्, वनमा जताततै हरियो नै छ, तर कुसुन्डा भाषामा त हरियो भन्ने त शब्दै पो रहेन छ भनेछन्, किनभने हरियो त उनीहरूको लागि रङै होइन। यसरी हरेक मातृभाषाभित्र एक प्रकारको सौन्दर्य हुन्छ उनीहरूको संज्ञानको, त्यो सौन्दर्य चाहिँ मातृभाषा लोप भयो भने त्यो सँगसँगै लोप हुन्छ। त्यसैले जुन भाषालाई चाहिँ विद्यालयमा पढ्ने विद्यार्थीहरूको सङ्ख्यै पुग्दैन, तिनीहरूलाई संरक्षण गर्ने, तिनीहरूलाई त्यो डकुमेन्टेसन गर्ने एक प्रकारको नीति अप्नाउनुपर्छ भने एक खालका जसको चाहिँ जुन जुन विद्यालयमा चाहिँ विद्यार्थीहरूको सङ्ख्या पुग्छ भने तिनीहरूलाई त वडामै विद्यालय खोलेर त्यो विद्यालय सिकाइदिए हुन्छ नि, तर त्यो विद्यालय खोल्ने चाहिँ उनीहरूलाई प्रेरणा दिनुपर्ने पनि स्थानीय बुजुर्गहरूले हो, र उनीहरूले चाहिँ के भने प्रेरणा मातृभाषीहरूले माग गरे अनुसार उनीहरूको माग गराएर उनीहरूलाई चाहिँ के भने उसको मातृभाषा शिक्षा लगाइयो भने त्यो मातृभाषा जोगिन्छ। त्यसैले सरकारी कामकाजको भाषा भनेपछि पुरै संविधानको भाषा हुनुपर्ने होइन, वडाको कामकाजको भाषा पनि सरकारी कामकाजकै भाषा हो, त्यसैले वडा वडामा नेपाली त भइहाल्छ, नेपाली बाहेक कुन कुन मातृभाषामा चाहिँ वडामा पनि सरकारी कामकाजको भाषा बनाउन सकिन्छ भनेर पनि काम गर्न सकिन्छ।
पोखरेल सर, यहाँलाई समय र संवादका लागि धेरै धेरै धन्यवाद।
जय होस्।
यो कुराकानी सँगै आजलाई अन्तर्राष्ट्रिय मातृभाषा दिवस विशेष कार्यक्रम यति नै। कार्यक्रमबाट प्राविधिक सहकर्मी मोहन रायमाझी अनि म गणेश थापा विदा भयौं। नमस्कार।